सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क
अहिले बेलुकीको 8 बज्यो। नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब एक दिनमा कि
नेपाल दर्पण शुरू गरौ। मुख्य खबरका शीर्षकहरूबाट
दुई नम्बर प्रदेशमा भोलि हुने चुनावमा ढुक्कसँग मतदान गर्न निर्वाचन आयोगको आह्वान। स्वास्थ्य क्षेत्रका कर्मचारीलाई चुनावमा खटाएपछि रौतहटमा उपचार नपाएर बालकको ज्यान गयो।
संसदहरूले कार्यकाल सकिएपछि कुनै सेवा सुविधा नपाउने। पूर्व राष्ट्रपतिले मासिक 2 लाख घर भाडा पाउने।
प्रदेश नम्बर 1 का 14 जिल्लामा आजदेखि हर्न बजाउन निषेध। हर्नले ध्वनि प्रदूषण बढेको भनाई।
बंगलादेशमा रोहिंग्या शरणार्थीलाई हिडडुल गर्न रोक। बंगलादेशले 80,000 शरणार्थीलाई बस्न मिल्ने शिविर बनाउँदै।
र नेपाल 19 वर्ष मुनिको एसिया कप क्रिकेटको लागि छनौट।
कुनै पनि विषयमा प्लस टू पास गरी उच्च शिक्षाको तयारीमा हुनुहुन्छ?
पढाइ सक्ना साथ सरकारी तथा अन्य वित्तीय लगायतका संघ संस्थामा जागिर खान चाहनुहुन्छ? त्यसका लागि लोक सेवा आयोगको अधिकृत स्तरको पाठ्यक्रममा आधारित ब्याचलर इन पब्लिक एडमिनिस्ट्रेसन BPA पढ्नुहोस्।
म्यानेजमेन्ट लगायत अन्य विषयमा सिमेट पास हुनेहरूलाई सिधै भर्ना लिइनेछ।
दरखास्त दिने अन्तिम मिति असोज 3 गते।
प्रवेश परीक्षा असोज 4 गते बिहान 8 बजे
TU जनप्रशासन क्याम्पस बल्कु काठमाडौँ।
थप जानकारीका लागि फोन 427-68-87-467-1192।
BPA अरूभन्दा विशेष छ।
विगत 19 वर्षदेखि चीनका उच्च स्तरीय विश्वविद्यालयहरूमा MBBS अध्ययनका लागि परामर्श गर्दै आएकोमा आगामी अक्टोबर सेसनमा MBBS पढ्नका लागि ग्वाङझो मेडिकल युनिभर्सिटी र कुनमिङ मेडिकल युनिभर्सिटीमा सीमित सिटका लागि भर्ना लिइरहेको हुँदा इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विशेषताहरू
विश्व स्तरका सरकारी विश्वविद्यालयहरू
अङ्ग्रेजी माध्यममा पढाइ हुने
MD MS का लागि सोही विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिको अवसर
उत्पादित डाक्टरहरू नेपालका प्रमुख अस्पतालहरू सहित USA र UK पनि कार्यरत
चीनका सस्ता भन्दा पनि स्तरीय मेडिकल युनिभर्सिटीमा भर्ना भई आफ्नो भविष्य उज्जवल बनाउनुहोस्।
थप जानकारीका लागि एजुकेशन नेटवर्क प्रणाली ज्ञानेश्वर काठमाडौँ
फोन 01-44-15-234-98-5-11-49-240।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विकासको पहल चुनावी चहल पहल।
निर्वाचन आयोगले दुई नम्बर प्रदेशमा भोलि हुने स्थानीय तहको चुनावमा सहभागी हुन मतदाताहरूलाई आह्वान गरेको छ। दुई नम्बर प्रदेशका 8 जिल्लाका 136 स्थानीय तहमा भोलि बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म मतदान हुँदैछ। चुनावको सम्पूर्ण तयारी पूरा भइसकेकाले कुनै पनि डर तथा त्रास नमानी ढुक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्त अयोध्या प्रसाद यादवले अपील गर्नुभएको छ।
आफ्नो स्थानीय सरकार कस्तो बनाउने हो त्यो तपाईँ मतदाताहरूकै हातमा निर्भर रहेको छ। सुरक्षा निकायले शान्ति सुरक्षाको अवस्थालाई भरपर्दो बनाएको हुँदा कोही कसैबाट जनताको मताधिकार कुण्ठित गराउने प्रयास भएमा सुरक्षाकर्मीले त्यस्ता प्रयासलाई विफल पार्ने कुरामा आयोग विश्वस्त छ। सीमा क्षेत्रबाट हुन सक्ने अवांछित घुसपैठलाई रोक्न आयोगले सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइसकेको छ। तसर्थ तपाईँको अमूल्य मत कसैको लोभ डर त्रास र धम्कीमा नपरी स्वतन्त्र रूपमा विवेकपूर्ण निर्णय गरेर गोप्य रूपले प्रदान गर्नुहुने कुरामा आयोग दुखिरहेको छ।
भोलि हुने चुनावमा 6,500 पदका लागि 37,000 उम्मेद्वार मैदानमा छन्। तीमध्ये महिला 14,000 र पुरूष करिब 23,000 छन्। निर्वाचनमा 8 निर्विरोध भइसकेको प्रमुख आयुक्त यादवले जानकारी दिनुभयो। दुई नम्बर प्रदेशमा 26,25,000 मतदाता छन्। आयोगले मतदानलाई उत्सवका रूपमा लिँदै भोलि एक दिन राष्ट्रका लागि समय दिएर योग्य उम्मेद्वारलाई जिताउन अपील गरेको छ। संविधानप्रति असन्तुष्टि जनाएको राष्ट्रिय जनता पार्टी राजपालाई पनि चुनावमा सहभागी गराउन सरकार ले वैशाख 31 र असार 14 गतेका लागि तोकिएको चुनाव भोलिका लागि सारेको थियो। फोटोसहित परिचय पत्र लिन र कुनै कारणवश परिचय पत्र नभएका तर मतदाता सूचीमा नाम भएकालाई नागरिकता यसअघि आयोगले जारी गरेको आधिकारिक कागजातका आधारमा पनि भोट खसाल्न दिइने प्रमुख आयुक्त यादवले जानकारी दिनुभयो।
नेपाली नागरिकताको प्रमाणपत्र वा 2070 सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमति पत्र वा जग्गाधीन प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्र सहितका आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको जानकारी गराउँछु।
चुनावका लागि 2,166 मतदान स्थलमा 3,578 मतदान केन्द्र तोकिएको छ। मतदान कार्यमा सुरक्षाकर्मी बाहेक 31,500 कर्मचारी परिचालन गरिएको छ। आयोगले चुनावको पर्यवेक्षणका लागि 44 संस्थाका 2,100 भन्दा बढी पर्यवेक्षकलाई अनुमति दिएको छ।
निर्वाचन आयोगले स्वास्थ्य क्षेत्रका सबै कर्मचारीलाई मतदान केन्द्रमा पठाएपछि स्वास्थ्य सेवा प्रभावित भएको छ। कर्मचारी चुनावमा खटिनुपर्ने भएपछि जिल्लाका सबै सरकारी स्वास्थ्य सेवा ठप्प भएपछि उपचार नपाएर रौतहटमा एक बालकको ज्यान गएको छ। राजदेवी नगरपालिका 4 मुडबलवाका प्रमोद महतोका 3 छोरा शुभम महतोको उपचारको अभावमा ज्यान गएको हो। बिरामी बालकलाई जिल्ला अस्पताल गौर लगे पनि स्वास्थ्यकर्मी नहुँदा उपचारको अभावमा ज्यान गएको परिवारले बताएका छन्। बालकको ज्यान गएपछि आक्रोशित आफन्तले अस्पतालमा प्रदर्शन र तोडफोड समेत गरेका छन्। स्वास्थ्य संस्था जस्तो संवेदनशील ठाउँ 24 घण्टा खुला राख्नुपर्नेमा ठप्प पारेर नागरिकको स्वास्थ्य सेवा पाउने हक सरकारले खोसेको उनीहरूको आरोप छ।
मौन अवधिमा भोट माग्दै हिँडेका राष्ट्रिय जनता पार्टी राजापा नेपालका नेता एवं सांसद लक्ष्मणलाल कर्ण र राजापाको जगन्नाथपुर गाउँपालिका वडा नम्बर 6 वडाध्यक्ष पदका उम्मेद्वार धुरन्धर शाहलाई निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ। निर्वाचन आचार संहिता विपरीत मौन अवधिमा नेता कार्यकर्तासहित भोट माग्दै हिँडेको भन्दै आयोगले उनीहरूलाई 24 घण्टाभित्र स्पष्टीकरण दिन भनेको प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो।
सांसदहरूले कार्यकाल सकिएपछि कुनै सेवा सुविधा नपाउने भएका छन् तर सांसदहरूले सरकारी अस्पतालमा निशुल्क उपचार सेवा भने पाउने भएका छन्। पूर्व सांसदलाई सेवा सुविधा दिँदा राज्य कोषको बजेट मात्रै सकिने भन्दै धेरै ठाउँबाट विरोध भएपछि राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले पूर्व सांसदलाई दिइने सेवा सुविधा कटाएर विधेयक तयार गरेको हो। उपसमितिको आजको बैठकले पारित गरेको विधेयकको मस्यौदामा पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री तथा मन्त्री परिषदका अध्यक्ष, पूर्व प्रधान न्यायाधीश, संविधान सभाका पूर्वाध्यक्ष, पूर्व सभामुख र राष्ट्रिय सभाका पूर्वाध्यक्षले घर भाड़ा तथा सुविधाको गाड़ी पाउनेछन्। विधेयकले पूर्व राष्ट्रपतिलाई मासिक 2,00,000 र अरूलाई मासिक 75,000 रूपियाँ घर भाड़ा बापत उपलब्ध गराउने व्यवस्था गरेको छ।
नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिस्ट लीग YCLले नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्कालाई कार्यवाही गर्न माग गरेको छ। आपूर्ति मन्त्री शिवकुमार मण्डललाई आज ज्ञापन पत्र बुझाउँदै YCLले निगमको जग्गा खरिद प्रक्रियामा अनियमिततामा दोषी देखिएको र राष्ट्रिय स्रोत तथा साधनको दुरूपयोग गरेको भन्दै खड्कालाई तत्काल कार्यवाही गर्न माग गरेको हो। चलन चल्तीको मूल्यभन्दा बढी मूल्य तिरेर निगमका लागि जग्गा खरिद गरेको र प्रचलित मूल्य मान्यता विपरीत गएर काम गरेको भन्दै खड्कालाई कार्यवाहीको माग गरिएको YCLका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिनुभयो। यसैबीच सरकारले जारी गरेको मेडिकल शिक्षा शुल्क सम्बन्धी निर्देशन काठमाडौँ विश्वविद्यालयले उल्लंघन गरेको भन्दै नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विरोध जनाएको छ। मेडिकल शिक्षाका लागि सरकारले तोकेको शुल्क भन्दा बढी शुल्क लिएको काठमाडौँ विश्वविद्यालयले तत्काल निर्णय नसच्याए संघर्षका कार्यक्रम गर्ने चेतावनी पनि अखिल क्रान्तिकारीले दिएको छ।
संयुक्त राष्ट्रसंघको 72 महासभामा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा पर्सि असोज 3 गते अमेरिका जानुहुने भएको छ। अमेरिकाको न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन 20 सदस्यीय उच्च स्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा पर्सि अमेरिका जाने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री देउवाले भदौ 6 गते महासभालाई सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्री देउवाले त्यही दिन राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ।
प्रदेश नम्बर 1 का 14 जिल्लामा आजदेखि गाडी र मोटरसाइकलमा हर्न बजाउन नपाइने नियम लागू भएको छ। पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले प्रदेश नम्बर 1 का सबै 14 जिल्लालाई स्थानीय प्रशासनको निर्णय अनुसार हर्न निषेधित क्षेत्र घोषणा गरेको हो। सामान्य अवस्थामा पनि हर्न बजाउँदा ध्वनि प्रदूषण बढेकाले हर्न निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ। यो नियम पालना नगरे 500 रुपियाँदेखि 1500 रुपियाँसम्म जरिवाना तिर्नुपर्ने कार्यालयले जनाएको छ। तर घुम्ती र जोखिमयुक्त बाटोमा भने हर्न बजाउन पाइनेछ। यसअघि काठमाडौँ उपत्यकासहित पोखरा चितवन लगायतका ठाउँलाई पनि हर्न निषेधित क्षेत्र घोषणा गरिएको थियो। यस्तै आजदेखि ललितपुर महानगरपालिकालाई ट्राफिक जाम मुक्त बनाउने अभियान पनि शुरू भएको छ। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च भर्च, कमाइ कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, काम के हो बसै कहाँ हो, के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखी दुविदा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नु हुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्यपश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2074-75 को लागि बी सिभिल र बीसीए कार्यक्रममा भर्ना खुल्यो।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराई दाङ, फोन नम्बर 082562601, 98578-35990, 98578-31684।
साथै डिप्लोमा इन कम्प्युटर इन्जिनियर र इलेक्ट्रिकल सब ओभरसियर तर्फ केही सिट बाँकी रहेकाले इच्छुक विद्यार्थीहरूले सिधै सम्पर्क गर्नुहोला।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले दुई नम्बर प्रदेशमा भोलि हुने चुनावमा ढुक्कसँग मतदान गर्न निर्वाचन आयोगको आह्वान, सांसदहरूले कार्यकाल सकिएपछि कुनै सेवा सुविधा नपाउने, प्रदेश नम्बर 1 14 जिल्लामा आजदेखि हर्न बजाउन निषेध लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, संघीयता कार्यान्वयन हुँदै जान थालेपछि कतिपय स्थानीय तहलाई खर्च जुटाउन धौ धौ पर्न थालेको छ। संविधानमा नै कक्षा 12 सम्मको शिक्षा स्थानीय तहले सञ्चालन गर्ने र शिक्षा अनिवार्य तथा निशुल्क भनेपछि बजेटको जोहो कसरी गर्ने भन्ने चिन्ता पनि थपिएको छ। स्थानीय तहले माध्यमिक तहसम्मको शिक्षा निशुल्क गर्न नसक्ने भन्दै केही विज्ञले करको दायरा बढाउनु पर्ने बताएका छन्। केही विज्ञले भने संघ र प्रदेशले नै तहलाई बजेट दिनुपर्ने सुझाव दिएका छन्। अर्जुन पोखरेलको रिपोर्ट।
यो आर्थिक वर्षमा शिक्षाको कुल 1,26 अर्ब बजेट मध्ये झण्डै 60,66 करोड रुपियाँ स्थानीय तहलाई छुट्याइएको छ। यो वर्ष त स्थानीय तहलाई सरकारले सशर्त रकम दियो र शिक्षकलाई तलब खुवाउनेदेखि विद्यालयका अरू काम गर्न सजिलै भएको छ। तर अब भने आफैले कसरी कक्षा 12 सम्मको शिक्षा चलाउने र निशुल्क गर्ने भन्ने कुराले सबै स्थानीय तहको टाउको दुखाइ सुरु भएको छ। संविधानमा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने व्यवस्था भएकोले अब स्थानीय तहले 12 कक्षासम्म कुनै पनि शुल्क नलिई पढाउनु पर्ने भएको छ। संविधानमा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने व्यवस्था भएकोले अब स्थानीय तहले 12 कक्षासम्म कुनै पनि शुल्क नलिई पढाउनु पर्ने हुन्छ। तर शिक्षकलाई तलब खुवाउने संघ र प्रदेशको सिफारिसको आधारमा स्थानीय तह आफैले पाठ्य पुस्तक छापेर वितरण गर्ने स्कूलको भवन मरमत सम्हार र प्राविधिक शिक्षा लगायतका काम अब स्थानीय तहले गर्नुपर्ने हुन्छ। त्यसैले स्थानीय तहले विद्यार्थीलाई भार नपर्ने गरी स्कूलका थप आमदानीका बाटो खोज्नुपर्ने हुन्छ। पूर्व अर्थ सचिव कृष्ण हरि बास्कोटा:
ठुल्ठुला सभाकक्ष जो भाडामा दिन सकियोस्, कार्यक्रम स्थल, अतिथिगृह, सानो स्वास्थ्य चौकी र पार्टी कार्य सञ्चालन स्कूलभित्र हुनुपर्छ। स्कूलको पढाइलाई अप्ठ्यारो नपर्ने गरी बैंकिङ सेवा, आर्थिक गतिविधिका परामर्श सेवाहरू सबै स्कूलको परिसरभित्र गर्न सकिन्छ।
अहिले केन्द्रीय सरकारले हरेक वर्ष एकजना विद्यार्थीको लागि 20,000 रुपियाँका दरले खर्च गरिरहेको छ। स्थानीय तहले अब गाउँमा विद्यालय शिक्षाका सबै काम गर्नुपर्छ। हुन त संविधानको अनुसूची 8 नै घर बहाल, सवारी साधन, पर्यटन, विज्ञापन, मालपोत लगायतका कर स्थानीय तहले नै लिन पाउने उल्लेख भएकोले माध्यमिक तहको शिक्षा स्थानीय तहले नै सञ्चालन गर्न सक्छन् कि भन्ने आधार त बनेको छ। यी क्षेत्रबाट उठाइने हरेक करमा शिक्षाको लागि थप कर त लगाउन सकिन्छ, तर अहिलेको भन्दा धेरै कर उठाएर शिक्षामा लगानी गरेमा अभिभावकको ढाड सेकिने भएकोले स्थानीय तहमा धेरै कर लगाउन नहुने आवाज पनि उठ्न थालेको छ। शिक्षाविद डाक्टर मनप्रसाद वाग्ले:
जनार्दन चाहिँ मेरो छोरा नातिलाई चाहिँ सबै कर काठमाडौँ महानगरपालिका असुल्ने, अनि मैले छोरा नातिलाई स्कुलमा पठाउनु पर्यो भने फेरि गर्नुको चाहिँ मैले कतैबाट चाहिँ पैसा तिर्नुपर्ने भयो भने त मेरो कर तिरेको अर्थ भएन। दायाँ फर्काने पैसा तिर, बायाँ फर्काने पैसा तिर, हामीलाई चाहिँ करको चाहिँ यो चाहिँ सदुपयोग हुँदा दुरुपयोग ढाक्नु भन्ने कुरा आयो।
स्थानीय तहले कर बढाएमा उपभोक्तालाई मार पर्ने र विद्यार्थीबाट शुल्क लिएमा संविधान विपरीत हुने भएकोले माध्यमिक तहसम्मको शिक्षा निशुल्क गर्न स्थानीय तहले स्कूलका आमदानीका स्रोतको धेरै प्रयोग गर्नुपर्ने हुन्छ। स्कूलका नाममा भएका जग्गा जमिनको सदुपयोग, जंगलको व्यवस्थापन, नदीजन्य वस्तुको व्यवहारिक प्रयोग र स्कूल आफैले गर्ने व्यापार व्यवसायले पनि माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहले सञ्चालन गर्न सक्छन्। विद्यार्थी कम भएका स्कूल गाभ्ने, सबै दलित र जनजाति गरीब नभएको स्थानमा छात्रवृत्तिमा कटौती गर्ने, गाउँमा उत्पादित सामग्रीको अधिकतम प्रयोग गर्दा पनि स्थानीय तहलाई माध्यमिक तहसम्मको शिक्षा निशुल्क दिन केही सजिलो हुन सक्छ। शिक्षा मन्त्रालयका प्रवक्ता डाक्टर हरिलम्साल पनि स्थानीय तहले कर बढाउनुको साटो अरू उपाय खोज्नुपर्नेमा जोड दिनुहुन्छ।
ट्याक्सले त के सामान पनि त महँगो बनाउँछ होला नि, बनाउँदैन। हामी निरपेक्ष ढङ्गले पैसा त जम्मा हुन्छ भनिरहेछौँ, शिक्षामा जम्मा त हुने भयो, अनि पब्लिकलाई के गर्छ त्यसले? त्यो बहस त भोलि नउठ्ला भन्न सकिन्न। फेरि
स्थानीय तहले नै माध्यमिक तहसम्मको शिक्षा चलाउने भएपछि नागरिकलाई थप आर्थिक भार नपर्ने गरी स्कूललाई आत्मनिर्भर बन्ने बाटो खोज्नै पर्ने भएको छ।
रिपोर्ट पछि अब फेरि खबरकै सिलसिला। सरकारले अपाङ्गता भएका विद्यार्थीका लागि छात्रवृत्ति तथा अपाङ्ग मैत्री आवासीय विद्यालय निर्माण गर्ने भएको छ। दृष्टिबीन विद्यार्थीलाई चित्र, गणित र विज्ञानका विषयमा अध्ययन गर्न कठिनाई भएको र पाठ्यक्रममा पनि सुधार ल्याउनका लागि शिक्षा मन्त्रालयले अपाङ्ग मैत्री आवासीय विद्यालय निर्माण गर्ने तयारी गरेको हो।
कालीकोटको पलाता गाउँपालिकाको कालिका आधारभूत विद्यालयका सबै विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ। विद्यालयमा कक्षा कोठा नभएपछि कक्षा 1-8 पढाइ हुने कालिका आधारभूत विद्यालयमा 243 विद्यार्थी एउटै कोठामा बसेर पढ्ने गरेका छन्। 2072 सालमा शान्ति तथा पुननिर्माण मन्त्रालयले निर्माण शुरू गरेको भवन पूरा हुन नसक्दा बालबालिकालाई एउटै कोठामा राखेर पढाउनु पर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ।
मुगुमा रेबिज विरूद्धको सुई अभाव हुँदा समस्या भएको छ। सदरमुकाम गमगढी आसपास बौला, कुकुर तथा सियालको टोकाइले धेरैजना घाइते भए पनि जिल्ला अस्पताल मुगुमा रेबिज विरूद्धको सुई अभाव हुँदा समस्या भएको हो। बौला कुकुरले हातमा टोकेर घाइते भएकी एक महिला र अनुहारमा चोट लागेका एक बालकलाई उपचारका लागि नेपालगंज पठाइएको जिल्ला अस्पताल मुगुले जनाएको छ। रेबिज विरूद्धको खोपका साथै इम्युनोग्लोबिन खोपको अभाव भएकाले नेपालगंज क्षेत्रीय मेडिकल स्टोरमा माग गरेर पठाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर जितेन्द्र कणेलले जानकारी दिनुभयो।
यो आर्थिक वर्षमा झण्डै 5,000 कर्मचारीले सम्पत्ति विवरण नबुझाएका निजामती किताबखानाले जनाएको छ। झण्डै 87,000 कर्मचारीमध्ये 4,812 कर्मचारीले सम्पत्ति विवरण नबुझाएका निजामती किताबखानाका सूचना अधिकारी राजेन्द्र पराजुरीले जानकारी दिनुभयो। निजामती किताबखानाले गत भदौ 28 गतेसम्म कर्मचारीको सम्पत्ति विवरण बुझाउन समय तोकेको थियो। सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन 2059 दफा 50 अनुसार 5,000 जरिवाना गर्ने व्यवस्था छ।
नेपालगंजका उद्योगी व्यवसायीले भारतमा काम गरेर फर्किने नेपालीमाथि सीमा क्षेत्रमा भइरहेको अवैध असुली नियन्त्रण गर्न भारतीय राजदूत मनजीव सिंह पुरीको ध्यानाकर्षण गराएका छन्। नेपालगंज उद्योग वाणिज्य संघले गरेको कार्यक्रममा उद्योगीले सीमा क्षेत्रमा भारतीय सुरक्षा बलले दिने समस्या समाधानका लागि पहल गरिदिन भारतीय राजदूत पुरीको ध्यानाकर्षण गरेका हुन्। राजदूत पुरीले आज सीमास्थित भारतीय भन्सार र सीमा सुरक्षा बलका अधिकारीसित यसबारेमा छलफल पनि गर्नुभएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङले 45 किलो चरेस नष्ट गरेको छ। एक हप्ता अघि तारुगाड लघु जलविद्युत आयोजनाको निर्माणाधीन पावर हाउसको भवनमा बरामद गरिएको चरेस आज नष्ट गरिएको प्रहरी नायब उपरीक्षक ऋषिराम कणेलले जानकारी दिनुभयो। चरेससँगै पक्राउ परेका दुईजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सुन्दर नगरकोटमा अवस्थित होटल म्यारीगोल्डमा बिहानको सूर्योदय, मनोरम हिम श्रृङ्खला, जंगल वाक, नेपाली पन झल्किने संस्कृति, प्राकृतिक सुन्दरता र साँझको सूर्यास्त हेर्दै टिपिकल नेपाली खाना साथै विदेशी परिकारको स्वादमा रमाउनुहोस् आफू र आफन्तहरूसँग।
यति मात्र होइन, अफिसको कन्फरेन्स, ट्रेनिङ, सेमिनारको लागि हल र उपयुक्त वातावरण।
होटल म्यारीगोल्ड नगरकोट भक्तपुर, फोन नम्बर 6680029, 9841043468, वेबसाइट www.hotelmarigold.com.np।
होटल म्यारीगोल्ड, अ प्लेस टु कल हेभन।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्व ज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44282042, 44282042।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। डोटीको पूर्वी चौकी गाउँपालिकामा भालुको आक्रमणबाट 75 वर्षका जयबहादुर खड्का घाइते हुनुभएको छ। टाउको र पिठ्यूमा चोट लागेका उहाँको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
खोटाङको लामीडाँडा विमानस्थल कालोपत्रेको काम 35% सकिएको छ। विमानस्थलको धावन मार्ग कटिङ, फिलिङ, रिटेनिङ वाल बनाउने र ड्रेन राख्ने लगायतका काम सकिएको लामीडाँडा विमानस्थल निर्माण आयोजनाका प्रमुख इन्जिनियर विनेश मुनाकर्मीले जानकारी दिनुभयो।
मनाङमा यस वर्ष स्याउको उत्पादन बढ़ेको छ। यस वर्ष 10% स्याउको उत्पादन बढ़ेको हो। अनुकूल मौसम, स्याउ खेतीका लागि बगैंचा विस्तार, मलजल र सिंचाईको व्यवस्थाले स्याउको उत्पादन बढ़ेको कृषि विकास कार्यालय मनाङका प्राविधिक सहायक यवन कुमार सुनोवारले जानकारी दिनुभयो।
कारोबार भएका मध्ये धेरै जसो शेयरको भाव बढेपछि शेयर बजार परिसूचक नेप्से आज पनि बढेको छ। गत बिहिबार 37 अङ्कले बढेको नेप्से आज भने 17.63 अङ्कले बढेर 1547.94 बिन्दुमा पुगेको छ। आज अन्य होटल र वित्त समूह बाहेक अरू सबै समूहको परिसूचक बढेका कारण नेप्से पनि बढेको हो।
मेरो पनि भन्नु छ।
अस्पतालका कर्मचारी चुनावमा खटिएपछि उपचारको अभावमा रौतहटमा बालकको ज्यान गएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा पदम खप्तडी लेख्नुहुन्छ। अस्पताल जस्तो संवेदनशील क्षेत्रका कर्मचारी चुनावमा खटाउनु निर्वाचन आयोगको गम्भीर लापरवाही हो। अब आयोगले कहिल्यै यस्तो गल्ती नदोहोर्याओस्।
नेटवर्किङ मार्केटिङमा संलग्न नहुन कुवेतमा बस्ने नेपालीलाई दूतावासको आग्रह भन्ने खबर पढेपछि फेसबुकमा संकल्प शर्मा प्रश्न गर्नुहुन्छ। कुवेतमा त सर्कुलर जारी भयो, तर ओमानमा के गर्ने? DXN नामधारी जालो यति फैलिएको छ कि प्रवासी नेपालीले दुःख गरेर कमाएको पैसा अनेक लोभ लालच देखाएर लुट्नु लुटेका छन्। सोझा सिधा नेपालीलाई ठगिनबाट जोगाउन ओमान दूतावासको ध्यान कहिले जाने यतातिर?
ललितपुर महानगरलाई ट्राफिक जाम मुक्त शहर बनाउने अभियान शुरू भएको खबर उज्यालो अनलाइनमा पढेर ट्विटरमा विक्रम नाम राखेका साथी भन्नुहुन्छ, फोहोरको जाम हटिसकेका छैन, अब अर्को घोषणा आएछ, होइन काम नै नसकी घोषणा गर्न मात्र हतारो किन?
यसै विषयमा ट्विटरमा सञ्जीव घिमिरेको भनाइ छ, घोषणाले नै हुने भए त यहाँ धेरै घोषणा भइसकेको जस्तो लाग्छ। समग्र देशको र मुख्य गरी काठमाडौँ ललितपुर र भक्तपुरमा एकीकृत यातायात योजना बिना जाममुक्त बनाउन सम्भव छैन।
अनि रत्न नेपाली ट्विटरमा लेख्नुहुन्छ, सबै म्यानपावरलाई बन्द गरी सरकारले नै वैदेशिक रोजगारीमा पठाउनुपर्छ, जबसम्म सरकारले यो व्यवस्था गर्दैन तबसम्म विदेश जाने, अल्पत्र पर्ने, ठगिने जस्ता व्यथिति भइरहन्छ।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सञ्जिता देवकोटा र विष्णु विश्वकर्मा। अब विदेशका खबर। बंगलादेश प्रहरीले त्यहाँ पुगेका रोहिंग्या समुदायका शरणार्थीको आवत जावतमाथि कडाई गरेको छ। सरकारले छुट्याएका निश्चित ठाउँमा मात्र उनीहरू बस्नुपर्ने र आफ्ना साथी तथा नातेदारसँग अरू ठाउँमा जान नपाउने प्रहरीले जनाएको छ। पछिल्लो तीन हप्तामा बंगलादेश पुगेका 4 लाख भन्दा बढ़ी रोहिंग्याको आवत जावतमा कडाई गरिएको हो। बंगलादेश सरकारले कोक्स बजार छेउमा शरणार्थीका लागि आश्रय बनाइरहेको बीबीसीले जनाएको छ। शिविरमा 80,000 भन्दा बढ़ीले आश्रय पाउने त्यहाँका अधिकारीले बताएका छन्। प्रहरीले यातायात व्यवसायी र चालकलाई शरणार्थीलाई यात्रा नगराउन र कोठा भाडामा नदिन पनि घरधनीलाई भनेको बीबीसीले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। नेपाल 19 वर्ष मुनिको एसिया कप क्रिकेटका लागि छनौट भएको छ। फाइनलमा आज हङकङलाई 5 विकेटले हराउँदै नेपाल 19 वर्ष मुनिको एसिया कप क्रिकेटमा छानिएको हो। हङकङले दिएको 77 रनको लक्ष्य नेपालले 14 ओभर 4 बलमा 5 विकेट गुमाएर भेट्टायो। नेपालको जितमा कप्तान दिपेन्द्र सिंह ऐरीले 22, सन्दीप सुनारले 19 र अनिल शाहले 16 रन बनाए। प्रणित थापा मगर 19 र रोहित कुमार पौडेल 0 रनमा नट आउट रहे। प्रतियोगितामा धेरै विकेट लिने शीर्ष 3 खेलाड़ीमा नेपालका सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी र पवन सराफ बनेका छन्। सन्दीपले 16, दिपेन्द्रले 13 र पवनले 8 विकेट लिएका हुन्। एसियाको पूर्वी क्षेत्रका देशहरू सम्मिलित छनौट प्रतियोगिताको ब्याटिङतर्फ 143 रन बनाएका नेपालका सन्दीप सुनार धेरै रन बनाउने दोस्रो खेलाड़ी बने। आउँदो वर्ष हुने एसिया कप क्रिकेटमा नेपालले अब भारत, पाकिस्तान, श्रीलंका लगायतका देशका 19 वर्ष मुनिका टीमसित प्रतिस्पर्धा गर्नेछ।
काठमाडौँको बोइज युनियन क्लबले शहीद भीमनारायण अन्तर्राष्ट्रिय गोल्ड कप फुटबलको उपाधि जितेको छ। धनकुटाको तल्लो टुडी खेलमा आज भएको फाइनलमा झापाको बीरतामोड युनाइटेडलाई टाई ब्रेकरमा 3-2 हराउँदै बोइज युनियनले उपाधि जितेको हो। निर्धारित समय 2-2 गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाई ब्रेकरबाट लिइएको हो। जितसँगै बोइज युनियनले 1,00,000 रूपियाँ र उपविजेता बीरतामोड युनाइटेडले 50,000 रूपियाँ पुरस्कार पाएका छन्।
इंग्लिश प्रिमियर लीग फुटबलमा चेल्सी र आर्सेनलले गोलरहित बराबरी खेलेका छन्। केही बेर अघि सकिएको खेलमा गोल गर्न पाएका मौका सदुपयोग गर्न नसक्दा चेल्सी र आर्सेनलले गोलरहित बराबरी खेल्दै 1-1 अङ्क बाँडेका छन्। प्रिमियर लीग फुटबलमा आजै म्यान्चेस्टर युनाइटेड र एभर्टन बीच पनि खेल हुँदैछ।
र भारतसँगको पहिलो एक दिवसीय क्रिकेटमा जितका लागि अस्ट्रेलियाले 282 रनको लक्ष्य पाएको छ। तर चेन्नईमा पानी परिरहेकाले पाहुना टोली अस्ट्रेलियाले ब्याटिङ गर्न पाएको छैन। टस जितेर पहिले ब्याटिङ गरेको भारतले 50 ओभरमा 7 विकेट गुमाउँदै 281 रन बनायो। 11 रन बनाउँदा 3 विकेट गुमाएर शुरूमै दबावमा परेको भारतलाई 83 रन बनाएका हार्दिक पाण्डे र 79 रन बनाएका महेन्द्र सिंह धोनीले उकासेका थिए। भारत र अस्ट्रेलिया बीच 5 एक दिवसीय र 3 वटा 2020 क्रिकेट हुनेछन्।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
2 नम्बर प्रदेशमा भोलि हुने चुनावमा ढुक्कसँग मतदान गर्न निर्वाचन आयोगको आह्वान। स्वास्थ्य क्षेत्रका कर्मचारीलाई चुनावमा खटाएपछि रौतहतमा उपचार नपाएर बालकको ज्यान गयो।
सांसदहरूले कार्यकाल सकिएपछि कुनै सेवा सुविधा नपाउने। पूर्व राष्ट्रपतिले मासिक 2 लाख घर भाडा पाउने।
प्रदेश नम्बर 1 का 14 जिल्लामा आजदेखि हर्न बजाउन निषेध। ध्वनि प्रदूषण भएको भनाई।
बंगलादेशमा रोहिंग्या शरणार्थीलाई हिडुल गर्न रोक। बंगलादेशले 80,000 शरणार्थीलाई बस्न मिल्ने शिविर बनाउँदै।
र नेपाल 19 वर्ष मुनिको एसिया कप क्रिकेटमा छनौट।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी सुनिता पहरी र सुफल काफ्ले पनि बिदा हुन्छौं। नमस्कार।